نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة ياسين کا اگلا سبق جو سورة کے اعتبار سے آخری لیسن ہے ہمارا ہم آج کے سبق کا خلاصہ دیکھیں گے سب سے پہلے ہم دیکھیں گے کہ قیامت کیسے آئے گی اور اس کا انسانوں پر کیا اثر ہوگا پھر قبروں سے اٹھتے وقت لوگوں کی زبان پر کیا جملے ہوں گے جنتی جنت میں جا کر کیا کریں گے بہت سارے لوگ سوچتے ہیں نا وہاں جا کے کیا کریں گے بور تو نہیں ہو جائیں گے تو اپنے آپ سے پوچھئے کیا اس دنیا سے بور ہو گئے جس میں اتنے غم بھی ہیں تو جنتیوں کی ایکٹیویٹیز انشاءاللہ اس میں ہم دیکھیں گے پھر اس کے بعد سلام قولا من رب الرحیم اس سے کیا مراد ہے اللہ تعالیٰ جنتیوں سے کیسے خطاب کرے گا ہم اس پہ ایک ویڈیو بھی دیکھیں گے چھوٹی سی پھر اللہ نے لفظ ایوہ المجرمون کیوں استعمال کیا اس کی حقیقت جانیں گے پھر اللہ نے ہم سے کون سا عہد لیا تھا اور ہم اس کو کتنا نبھاتے ہیں شیطان کیسے اپنی باتوں میں لا کر ہمیں اللہ تعالیٰ سے دور کر دیتا ہے قیامت کے دن زبان پر مہر کیسے لگے گی اور ہمارے ہاتھ پاؤں کیسے گواہی دیں گے ناقص عمر سے کیا مراد ہے یعنی لمبی عمر مل جائے اس کے بعد انسان کا کیا رویہ ہوتا ہے اور کیا ہونا چاہیے کیا اللہ کے نبی کو اشعار یاد تھے اور آپ ان کا ذکر زیادہ کرتے تھے پھر کائنات کی کچھ چیزوں کو دیکھیں گے کہ کیسے سبز درختوں سے آگ لگ جاتی ہے کل لوگوں نے اس کو کیسے سمجھا آج کیسے سمجھیں گے پھر بھربری ہڈیوں کو ذات اللہ کی ذات کیسے دوبارہ ایک جیتے جاگتے انسان میں ڈھالے گی اور آخری بات ہوگی کہ کن فیکون اس کی حقیقت کیا ہے شروع میں ایک ہی جہاں تک ٹاپک ہے وہاں تک ہم اکٹھا لیں گے پچھلی آیتوں کے ساتھ ربط رکھ لیجئے نبی صلی اللہ علیہ وسلم نے جب دین کی دعوت دی تو مکہ والوں کو آپ کے اوپر دو بہت بڑے بڑے اعتراضات تھے پہلا اعتراض توحید کا تھا ابھی تک جو آیتیں پڑھ چکے آیت 47 تک اس میں یہ بات کافی حد تک کھول کے بیان کر دی کائنات کی نشانیاں دکھا دکھا کر کہ بتاؤ اگر اللہ کے سوا کوئی اور اس کارخانہ دنیا کو چلا رہا ہے تو پھر اس کو بھی کچھ دے دیں تو نہیں ہے تو مان جاؤ کہ لا الہ الا اللہ اب آیت 48 سے کفار مکہ کے دوسرے مغالطے اور وہ کیا تھا کہ مرنے کے بعد دوبارہ جیا جانا کھڑا کیا جانا ریزریکشن جس کو بولتے ہیں اس کا ذکر ہوگا کیونکہ یہ دو بہت بڑی رکاوٹیں تھیں ان کو نبی صلی اللہ علیہ وسلم کی بات کو ماننے میں تو لہٰذا اللہ تعالیٰ نے یہاں انہی کی بات کو پلٹا دیا وَيَقُولُونَ اور وہ کہتے ہیں کون کہتے ہیں کفار مکہ کہتے ہیں کس سے کہتے تھے آ کے نبی صلی اللہ علیہ وسلم سے کہتے تھے کیا کہتے تھے متى کب ہوگا حاذا الوعد یہ وعدہ کون سا وعدہ قیامت کے آنے کا ان کنتم صادقین اگر تم سچے ہو تو ہمیں ذرا بتا دو کہ یہ وعدہ کب پورا ہوگا آپ کو اس سوال میں شک کی بو آ رہی ہے اس طرح آنی کوئی بھی نہیں یا بار بار کہتے ہیں آئے گی قیامت آئے گی کریں گے کب کریں گے تو لہٰذا آخرت کے مسئلے کو مشکوک بنانے کے لیے وہ اللہ کے نبی سے آ کے پوچھا کرتے تھے پہلے دنیا کے دلائل اللہ نے دے دیے اس کائنات کو ایسے کھلی آنکھ سے دکھا دیا اب آخرت کے مراحل کو ایک عبرت ناک صورت میں پیش کیا جا رہا ہے تاکہ ان کو پتہ چل جائے کہ جس چیز کا وہ انکار کر رہے ہیں وہ ان کے انکار کرنے سے ٹلے گی نہیں آئے گی آج نہیں تو کل آ کے تو رہے گی اور لفظ متا کب آئے گی ٹیل اس دا ایگزیکٹ ڈیٹ اللہ کہتے ہیں اس سے کیا لگتا ہے تم ایگزیکٹ ڈیٹ کیوں مانگ رہے ہو تاکہ اس سے چار دن تین دن پہلے توبہ کر کے اپنے آپ کو بچا لو تو قیامت کی تاریخ معلوم کرنا فلاں دن فلاں ایئر 2015 کے فلاں فرائیڈے اور اس کو آ جائے گی تو ہم آپ کو مان جائیں گے یہ بات اصل میں بحث کے لیے تھی कि क्यामत व्यामत कुछ नहीं, खाम खा डराते हो आएगी नहीं आएगी, इसलिए आप देखिए कि अल्लाह ताला ने ये तो नहीं बताया कब आएगी, डेट क्या है, उसका कैलेंडर नहीं बता दिया, लेकिन उनको ये बता दिया कि जिस वक्त क्यामत आएगी उस वक्त तुम्हारी कैफियत क्या होगी। मा यंजुरून इल्ला सैहतन वाहिदा, ये लोग नहीं इंतज़ार कर रहे मगर एक चिंघाड़ का, सैहा चिंघाड़। क्या होगा जब वो चिंघाड़ आएगी, ताखुज़ुहुम, पकड़ के रख लेगी उनको। आप इमेजिन करें, ग्रैब का मानी है ताखुज़ुहुम में, यानी ये आवाज़ इतनी बड़ी होगी कि उनको यूं पकड़ेगी जैसे पीछे हबीब को मारने वाली कौम के ऊपर सही हतम वाहिद आई थी, कि आवाज जैसी खूबसूरत नेमत को अल्लाह ताला ने इनके लिए अजाब का जरिया बना दिया। और वजह भी साफ जाहिर है, क्योंकि अल्लाह के बारे में आवाजें बुलंद करते थे ना, कर क्या रहे होंगे उस वक्त। वहुम यखसिमून, और वो इसी तरह झगड़ रहे होंगे, मतलब नबी से ये बहसें कर रहे होंगे, अल्लाह के हुक्म ना मानने की बहसें। और दूसरा यखसिमून से मुराद है कि लोग अपनी दुनियादारियों में मगन होंगे। हदीस में आता है कि क्यामत इतनी अचानक आएगी कि लोग दुनिया के काम धंधे कर रहे होंगे, बाजारों में रौनक होगी, कपड़ा बेचने वाला कपड़ा बेच चुका होगा, काटने वाला भी काट रहा है, कि इतने में बीच में क्यामत आ जाएगी। सोचिए, भाव तो चल रहे हैं ना, कारोबार हो रहा है, रावी सेंटर में आप किसी स्टेयर पे खड़े हैं, चीज़ें लेके आप टिल पे खड़े हैं, काउंटर पे खड़े हैं, अभी कार्ड आप जेब से निकाल रहे हैं, अरे इतने में क्यामत का झटका आ जाएगा, इतनी अचानक है ये क्यामत। इसी तरह रिवायत में आता है कि सबसे पहले जो क्यामत की आवाज़ सुनेगा ना, क्यामत के फंसूर की, वो शख्स होगा जो अपने घोड़े का हौज लेप रहा होगा। जैसे घोड़ों को, जानवरों को पानी पिलाया जाता है ना, तो वो एक खुरली टाइप, नहीं आपने कभी सुना होगा बचपन में कोई नाम, इस तरह का एक वो टब सा बना देते हैं, तो उसको लिपाई कर रहा होगा, यानी उससे मट्टी के साथ सही कर रहा होगा, इतने में क्यामत आ जाएगी और लोग उस वक्त भाग रहे होंगे। ये छोटा धमाका नहीं, कभी किसी ने जलजले का कोई झटका सहा हो, या कभी आपने टीवी में खबरों में देखा हो कि जब जलजला आया था तो लोग उस वक्त क्या कर रहे थे। वहम यखसिमून, वही दुनिया के गम, वही फिक्रें, वही ही लोग हज्जत, मैं ना मानूं, मुझे ये यखसिमून ऐसे लगता है कि जिनको नहीं मानना ना अल्लाह के हुक्मों को, वो उस दिन भी झगड़ ही रहे होंगे, उस वक्त भी उनको क्यामत तक की भी अगर ज़िंदगी मिल जाए तो नाफरमानियों की ज़िंदगी होगी उनकी। ऐसे लोग फिर ऐसे वक्त में इधर से उधर जा रहे होंगे, क्या करें, किससे बात करें, किसको बताएं, कौन है। देखिए पिछली हफ्ते में आपने पढ़ा ना कि जब इनको कहा जाता है अल्लाह के रास्ते में खर्च करो, उनको खिलाओ जिनको ज़रूरत है, तो कहते थे अच्छा अल्लाह ने करना होता तो खुद ही कर लेता, हुज्जतें करते थे, लंबी लंबी बातें करते थे कि जी अल्लाह ने नहीं दिया तो हम क्यों इनको दें, और अल्लाह का काम है वो खुद जान ले। क़यामत के अचानक होने के बारे में आता है कि अल्लाह ताला ने इसराफील अलैहिस्सलाम को, यानी वो फरिश्ता जो क़यामत के सूर को फूकेगा, उनको सूर फूकने का हुक्म देगा और वहीं लोग इधर उधर गिरने लग जाएंगे। इसी आसमानी तेज व तुंद आवाज से सब के सब मख्शर में अल्लाह ताला के सामने जमा कर दिए जाएंगे, और इस चीख के बाद किसी को इतनी मोहलत नहीं मिलेगी कि किसी से कुछ कह सुन सके, कोई वसीयत और नसीहत कर सके। और याद रखिए कि इसके नफ़े मुख्तलिफ होंगे, पहले नफ़े के बाद दूसरा नफ़ा, दूसरे के बाद तीसरा होगा, पहले में जो दुनिया में मौजूद लोग हैं ये सब बेहोश होंगे, घबराहट का नफ़ा, फ़ज़ा बोलते हैं उसको, फिर उसके बाद दूसरे में सब मर जाएंगे जिसमें सब फना होंगे, फिर तीसरा नफ़ा बास होगा। वहुम यखसिमून, वो झगड़ रहे थे, फला यस्ततीयून तौसीयतन, और वो तो कोई वसीयत भी ना कर सकेंगे। दुनिया में किसी पर मौत के असरात आए ना तो लोग वसीयत करने लग जाते हैं, उस वक्त वसीयत नहीं करेंगे। वला इला अहलिहिम यरजियून, और न अपने घर वालों की तरफ लौट कर जा सकेंगे। मुराद है कि अचानक होगा, शदीद होगा, और इसी सूरत में आयत 29 में हम पढ़ चुके हैं, इनकानत इल्ला सैहतन वाहिदा फैज़ा हुम खामिदून, जोर की एक पुकार होगी जिसमें सब बुझ के रह जाएंगे। वनुफिखा फिस्सूर, और फिर वो अब जब सूर में फूका जाएगा, सूर क्या, एक आवाज़ है, काला भोंपू जिसको कहते हैं, روایت میں آتا ہے کہ اسرافیل سور کا لکمہ بنا کر اپنے منہ کے ساتھ لگائے ہوئے ہیں، جیسے آپ روٹی کا لکمہ بنا کے یہاں رکھتے ہیں نا کہ بس فوراً کھا لیں. مراد یہ ہے کہ اللہ کا حکم سن کر ان کو سور ڈھونڈنا نہیں پڑے گا، اس کو تیار نہیں کرنا پڑے گا، وہ ٹیکنیکل سپورٹ کی ضرورت نہیں ہوگی. کن فیکون، ادھر اللہ حکم دیں گے اور وہ نفخ فی السور. فَإِذَا هُم مِّنَ الْأَجْدَاثِ إِلَىٰ رَبِّهِمْ يَنْسِلُونَ، پھر وہ اپنی پرانی قبروں سے نکل کر اپنے رب کی طرف دوڑیں گے. یہ جو لفظ نسل ہے نا، یہ بھی وہی ہے جو ہم کہتے ہیں ہماری نسل اوپر سے چلتی ہے نا، دادا پھر بیٹا پھر پوتا پھر پڑپوتا، اسی طرح نسل در نسل. مراد ہے کہ ایک قبر پھٹے گی پھر دوسری قبر پھٹے گی. سورہ انفطار کے شروع میں کیا آتا ہے، اِذَا السَّمَاءُ انفطرت وَإِذَا الْكَوَاكِبُ انتَثَرَتْ وَإِذَا الْبِحَارُ فُجِّرَتْ وَإِذَا الْقُبُورُ بُعْثِرَتْ. چار چیزیں ہیں، جب آسمان پھٹے گا، سمندروں کے اندر سے بند کھول دیے جائیں گے. امیجن کریں ذرا، سب چیزوں سے بے نیاز ہو کے بیٹھے میں، اتنے میں آسمان پھٹتا ہے، اور چونکہ آسمان ہلا اس پہ ستارے سب ایسے جیسے ڈوریوں میں پرچے ہوئے، یہ سب بیلنس ختم ہونے کی وجہ سے آپس میں ٹکرائیں گے. اوپر سے پڑ پڑ کے ستارے گر رہے ہیں، کواکب انتثرت، ستارے آسمان سے گرے، اتنے میں پانی سمندروں کا جو کھل گیا. وَإِذَا الْبِحَارُ فُجِّرَتْ، اور ساتھ ہی ادھر سے قبریں کھل کھل کے مردے نکل رہے ہیں. کسی بھوت بنگلے کا منظر نہیں لگتا. اور یہ سب مرحلے ایک انسان کے اوپر ہو رہے ہیں. قَالُوا يَا وَيْلَنَا مَنْ بَعَثَنَا مِنْ مَرْقَدِنَا، وہ کہیں گے ہائے ہماری شامت، ہمیں کس نے اٹھا دیا ہماری قبروں سے. مرقد رقدہ سے آرام گاہ، یہ کیوں ہوا ہے؟ کیا وہ قبر میں بہت سکون میں تھے؟ اس سے دو تین باتیں. کہتے ہیں کہ اگر وہ عذاب میں بھی تھے تو ان کو قیامت کا دھماکہ برزخ کے سارے عذابوں سے بے نیاز کر دے گا. جیسے کہتے ہیں نا، ایک مصیبت پہ اور مصیبت پڑ گئی تو پہلی چھوٹی لگتی ہے، تکلیف پہ تکلیف آتی ہے تو پہلی تکلیف چھوٹی لگتی ہے. بعض کہتے ہیں کہ اگر نیک تھے، عالم برزخ میں تھے، تو وہ تو وہاں انجوائے کر رہے تھے، نم کا نومت الروس، کیونکہ قبر یا تو جنت کا ایک باغ ہے یا جہنم کا ایک دروازہ. تو لہٰذا دونوں کا حال اپنے عمل کے ساتھ ہوں گے. ان کو لگے گا یہ کیوں ہم اٹھے، یعنی ان کو قیامت کا دھماکہ کوئی چھبے گا نہیں، بس ایسے ہی لگے گا جیسے کسی نے سوتے میں اٹھا دیا. کہا جائے گا ہا سما واد الرحمن وصدق المرسلون، پھر خود ہی وہ کہیں گے ارے یہ تو وہی دن ہے جس کا رحمان نے وعدہ کیا تھا اور پیغمبروں نے سچ کہا تھا. کیا سچ کہا تھا؟ کہ مرنے کے بعد دوبارہ جیو گے، قبر سے نکلو گے، قیامت آئے گی. ارے آج تو وہ دن آ گیا، یوم الحساب. اس دن جس بات کا یقین آیا اس سے فائدہ ہوگا؟ کیا اس کی بنیاد پہ ان کو کچھ ملنا چاہیے؟ نہیں، وہ تو سامنے آ گئی، اب تو کچھ پیچھے کہنے کا کچھ جواز ہی نہیں رہ گیا. ان کانت الا صیحتا واحدا، نہیں ہے یہ مگر ایک چنگھاڑ. فَإِذَا هُمْ جَمِيعٌ لَدَيْنَا مُحْضَرُونَ، اور اس کے نتیجے میں وہ سب کے سب ہمارے حضور حاضر کر دیے جائیں گے. فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا، پس آج کے دن کسی نفس پر کوئی ظلم نہ کیا جائے گا. وَلَا تُجْزَوْنَ إِلَّا مَا كُنْتُمْ تَعْمَلُونَ، اور تمہیں بدلے میں نہیں دیا جائے گا مگر وہی کچھ جو تم عمل کرتے رہے. ذرا سوچئے، یہاں تک منظر سن کر کیا لگ رہا ہے؟ گناہگار، مجرم، گناہوں میں کھوئے ہوئے، غلط کاموں میں پڑے ہوئے. آپ دیکھیے کہ قیامت کا یہ منظر ہم سب کو اپنے اوپر لا کر سوچنا ہے کہ اس وقت میرا کیا حال ہوگا. ہم نے قیامت کے نام کی فلمیں بنا لیں، ناول لکھ دیے، ڈائجسٹ ہو گئے، خوبصورت عورتوں کو قیامت کہہ دیا اور نہ جانے کیا کچھ، اور ہم نے قیامت کو اتنا ہلکا جانا کہ صحابہ کرام قیامت کا نام سن کے لرز جاتے تھے. مکہ والے جس چیز کے بارے میں جھگڑا کرتے تھے، صحابہ کرام اس کو سن کر اپنے چہرے کے اوپر ایک رنگ آتا دیکھتے اور ایک جاتا دیکھتے. قیامت چھوٹی چیز نہیں، ایک چھوٹا سا زلزلہ آ جائے اور کبھی آپ اس کی تصویریں دیکھیں، لوگوں کے منہ کھلے کے کھلے رہ جاتے ہیں، آنکھیں پھٹی کی پھٹی ہوتی ہیں، حالانکہ وہ زمین کے ایک ٹکڑے پہ وہاں سے اٹھیں گے دوسری طرف چلے جائیں گے. لیکن جس دن کہیں بھی چین نہ پڑے گا، اس دن کیا حالات ہوں گے؟ اس دن ہر گناہگار کو اپنے گناہ یاد آئیں گے. ये जो हम कहते हैं ना, बड़े गुनाहगार हैं, हाँ हैं गुनाहगार। देखिए, ये जो हम अपने आप को गुनाहों से बेनियाज समझते हैं ना, नहीं इट्स ओके, बस हमारा ख्याल है कि हम गुनाहगार हैं, नहीं असल में नेक बहुत हूं ना, इसलिए खुद को गुनाहगार समझती हूँ। नहीं, अपने आप को हमेशा खींच के रखें, जिसको आप कहते हैं ना कि दूसरों के बारे में हुस्ने सन रखें कि वो बड़ा नेक है, इंशाल्लाह अल्लाह ने रहम कर देना है, देखना उसकी कोई ना कोई नेकी जरूर काम आ जाएगी। अपने बारे में हमेशा सुए जन रखें, सबने बच जाना है, तूने नहीं बचना, अल्लाह ने सब के बीच में तुझे पकड़ना, देखना। हमेशा अपने आप को इस तरह के, इस तरह, और जितना आपको अपने गुनाहों का एहसास बढ़ेगा ना, उतना आप अल्लाह के सामने खड़े होने और कयामत के जिक्र से बीमार होंगे। कब हमारा ब्लड प्रेशर लो हुआ, कयामत के मराहिल का सोचकर, और कब हमारी शुगर डाउन हो गई, कयामत के मराहिल का सोचकर। और ये होगा, वल्लाही ये होगा, जैसे आज हम कहते हैं ना कयामत आएगी, घी होगा, कहें एक दिन आ चुकी, किसी दिन का बहुत इंतजार हो ना, तो हम कहते हैं अच्छा ये होगा, ये करेंगे, यहाँ जाएंगे, तो जब वो वक्त आ जाता है ना, तो आप कहते हैं हाय ये आ गया वक्त, ये आज वही दिन है जिसका मैंने ख्वाब देखा था। इसी तरह एक दिन वो कयामत आएगी और उस वक्त हम वहां अल्लाह के सामने खड़े होंगे। खुद से पूछिए कि उस दिन हमारे दिल पर क्या हो रहा होगा। कायनात आज बोल बोल के बता रही है कि इस दुनिया में एक बहुत बड़ा धमाका होने वाला है, एक बहुत बड़ी तकलीफ आने वाली है। अल्लाह अकबर करे। और ये जो बात है ना कि फला यस्ततीउ न तौसीयतन, जो लोग बाहर कामों में लगे होंगे वो अपने घर वालों को जाकर मिल ही नहीं सकेंगे। हर बंदा अपनी जगह पे, जिसको आप इंग्लिश में कहते हैं ना ऑन द स्पॉट, उसकी डेथ हो जाएगी। और ये जो लफ्ज है यन सिलोन, यन सिलोन निस्लान से है, इसका मानी होता है तेज चलना। एक जगह और आता है यखरजून मिनल अजदास सिरान, एक जगह आता है फैजा हम कियाम यनजुरून, वो खड़े होके देख रहे होंगे, सटपटाए खड़े होंगे, किस तरह उनको लिया जाएगा। या वही लतना, हाय अफसोस हम पे, किस पे उस दिन हसरत हो रही है, दोस्तों पे, रिश्तेदारों पे, बच्चों पे, शोहर पे, नहीं अपने ऊपर हसरत है। क्या मजे कर रहे थे, आज क्या हो गया। हा जमा वादा रहमान, भाई ये तो होना था, ये था जिसकी बात है। सूरत मुल्क में भी हम पढ़ते हैं ना, क्या कहेंगे, अलम याद थी कुम नजीर, क्या तुम्हारे पास कोई डराने वाला नहीं आता, कहीं इस काल आए थे, लेकिन हमने सोचा कि ये तो होने वाली कोई बात ही नहीं, ये कब होगा देखेंगे, ये ऐसे ही इतने दूर के वादे करते हैं, आनी बानी कोई नहीं है, और सामने आ चुकी होगी। हजरत अब्दुल्ला बिन अमर और अबू हुरैरा से रिवायत है कि लोग रास्तों में चल रहे होंगे, बाजारों में खरीदो फरोख कर रहे होंगे, अपनी मजलिसों में बैठे गुफ्तगुएं कर रहे होंगे, हो सकता है उस दिन भी कोई पार्टी हो रही हो, कोई फन प्लेक्स हो, कोई कुछ हो, ऐसे में यकायक सूर फूका जाएगा, कोई कपड़ा खरीद रहा था तो हाथ से कपड़ा रखने की नौबत ना आएगी कि ख़त्म हो जाएगा, कोई अपने जानवर को पानी पिलाने के लिए खौस भरेगा और अभी पिलाने भी ना पाएगा कि क़यामत बर्पा हो जाएगी, कोई खाना खाने बैठेगा और लुकमा उठाकर मुंह तक ले जाने की भी से मोहलत ना मिलेगी और क़यामत आ जाएगी। अबू हुरैरा की रिवायत है कि इस्राफील सूर पर मुंह रखे अर्श की तरफ देख रहे हैं और मंतजर हैं कि कब फूक मारने का हुक्म होता है। ओबीडियंट। ये सूर तीन मरतबा फूका जाएगा, पहला नफ़े फ़ज़ा जो जमीनों आसमान की सारी मखलूक को सहमा देगा, सहम जाएंगे लोग, जिसको आप कह सकते हैं कि थ्रेट कर देगा। दूसरा नफ़खतु साक, स्वाद से, स्वाद इनकाफ, साका बेहोश होना, जिसे सुनते ही सब हलाक होकर गिर जाएंगे। फिर जब अल्लाह वाहिद उस समत के सिवा कोई बाकी ना रहेगा, तो जमीन बदल कर कुछ से कुछ कर दी जाएगी और उसे ओकादी बसात की तरह ऐसा सपाट कर दिया जाएगा कि इसमें जरा सी भी सलवट ना रहे। यानी बसात बिछाई जाती है ना, खेलते भी हैं लोग, कुछ चीज सीधी बिछा लेते हैं, जमीन बिल्कुल सीधी हो जाएगी। फिर अल्लाह ताला अपनी खल्क को बस एक छिड़की देगा, अल्लाह डांटेगा, जिसे सुनते ही हर शख्स जिस जगह मरकर गिरा था उसी जगह वो इस बदली हुई जमीन पर उठ खड़ा होगा। उठो, बाप गुस्से से उठाते ना, उठो, तो जो औलादें डरती हैं वो फौरन खड़ी हो जाती, जी अबू चलो नमाज के लिए। तो ना बापों का रोब रहा, ना माओं का रहा, ना बच्चों का रहा, शैतान का रोब आ गया हमारे ऊपर। कहा जब लोग खड़े होंगे इस बदली हुई जमीन पर तो यही नफखतुल क़याम लिरब्बिल आलमीन है, ये तीसरा, जिसमें सब खड़े हो जाएंगे। और ये चीज़ें आपको सूरत इब्राहिम, सूरत तौहा और बाकी जगहों पे भी हम देख चुके हैं। और याद रखिए कि वो असल क़यामत तो बाद में आनी है ना, जो मरता है उसकी क़यामत फ़ौरन आ जाती है। हदीस में आता है मम माता फ़कद क़ामत क़यामत हो, जो मर गया उसकी क़यामत उसी वक्त कायम हो गई। एक मौत की झटकियाँ और उसके अंदर, और एक उसके बाद फिर दूसरी बात होगी। अल्लाह ताला ऐसे लोगों को लेके चलेगा। इस व्यवहार पर मैं खुद सोचे, आप ऐसा करें कि खुद को अभी से सोच लें कि मेरे ऊपर आ गई है, आनी है ना, तो आ गई है, किसी वक्त भी आ जाएगी, तो क्या मुझे संभलने का मौका मिलेगा, क्या कुछ होगा? नहीं। और ये जितनी बातें ना, या वही लतना, क्या आपका ख्याल है कि कोई उस वक्त तौबा कर रहे हैं? नहीं, ये रिफ्लेक्सली चल रहे हैं, मुंह से खुद ही निकल रहे हैं, खुद ब खुद असल बात इनकी जुबान पे आएगी कि हाँ हमने रसूलों को झुटलाया, हम इन वादों को नहीं मानते थे। कभी आप देखे सोते में गहरी नींद से एकदम बंदा उठे ना तो बड़बड़ाना शुरू हो जाता है, उनको उस वक्त आलम बरज़ख एक ख्वाब लगेगा और इस वक्त उठना ख्वाब से बेदारी लगेगी, कि लगता है कि हम उठ गए हैं और इस वक्त चल पड़े हैं। अब आप इमेजिन करें इन सारी बातों को कि ऐसे वक्त में इनके साथ जब ये मामला होगा तो उस वक्त इनको अपनी पिछली जिंदगी याद आएगी, सारी दुनिया की रौनकें याद आएंगी, उस वक्त इंसान को अपने गुनाह याद आएंगे और वो सोचेगा कि मैंने क्यों अपनी जिंदगी को ज़ाया किया। इमाम अहमद का नाम आपने सुना होगा, आलिम थे, इमाम थे, क्या कुछ थे, हम तो बस उनके नाम ही जानते हैं ना सबके। एक मौके पे किसी ने एक पोएम उनके सामने पढ़ी और उसको सुन के बहुत रोए। आपको भी सुनाते हैं, है अरबी की, टेक्स्ट उर्दू में आएगा, मैं देखती हूँ अगर साथ थोड़ा सा उसका उर्दू तर्जमा कर सकूँ। आप सब इस वक्त अपने आप को रखें मैदान माशर में, क्योंकि ज़रूरत है इस बात की कि हम ज़रा खुद को खुश वहमियों के चुंगल से आज़ाद कराएं। हमारे शायद दिलों में शैतान ने जो एक ख्याल डाल दिया ना कि तुम नहीं बाकी सब, ये झूठ है। साहबा क्या सोचते थे, मैं नहीं बाकी सब, किस तरह से कि मैं नहीं बख्शा जाऊंगा बाकी सब बख्शे जाएंगे। तो हम सब भी अपने गुनाहों को सोचें, इसका खुलासा भी यही है इंशाल्लाह। आप देखेंगे जब अल्फाज सुनेंगे कि किस तरह से क़यामत के दिन अल्लाह ताला बंदे को जब पूछेगा तो इंसान उस वक़्त महसूस क्या करेगा।
كيف أجيب يا ويحي ومن ذا سوف يحميني أسلي النفس بالآمال من حين إلى حين وأنسى ما وراء الموت ماذا بعد تكفيني كأني قد طمنت العيش ليس الموت يأتيني وجاءت سكرة الموت الشديدة من سيحميني نظرت إلى الوجوه أليس منهم من سيفديني سأسأل ما الذي قدمت في دنياي ينجيني فكيف إجابتي من بعد ما فرطت في ديني ويا ألم أسمع كلام الله يدعوني ألم أسمع لما قد جاء في قاف وياسين ألم أسمع بيوم الحشر يوم الجمع والدين ألم أسمع منادي الموت يدعوني يناديني فيا رباه عبد واسع للحق يهديني أتيت إلى اكتب في جزائي انت ارجى من يجازي.
آمين. کیا ہمیں اپنے گناہوں کا اتنا غم ہے؟ آپ دیکھیں کہ ہم تو سوچتے ہیں کہ بس ہنس کے دکھا دیں گے. اردو میں تھوڑا سا اس کا آپ کے ساتھ خلاصہ کرتی ہوں کہ اگر قیامت کے دن میرے رب نے مجھ سے پوچھ لیا کہ کیا تمہیں میری نافرمانی کرتے وقت شرم نہیں آئی، تو میں کیا جواب دوں گا؟ تم نے بندوں سے اپنے گناہوں کو چھپا لیا اور میرے سامنے تم گناہوں کے ساتھ آ گئے ہو. اپنا ہی کے گناہ سوچیں ذرا. پھر میں اس دن کیا جواب دوں گا؟ وہ مجھ پر، افسوس مجھ پر، کون مجھے اس دن بچائے گا؟ کوئی گناہ جو اس وقت تک دل میں اٹکا ہوا ہے اس کو سوچ کے تو ہم بھی رو پڑے امام احمد ہی کی محبت میں جائیں. کہتا ہے کہ میں اپنی روح کو بہت امیدوں کے ساتھ ہی یعنی پلٹتے ہی رکھا. زندگی میں یہی ہوتا ہے نا، کئی دفعہ خیال آتا ہے نیک بننے کا، ٹائم ٹو ٹائم کچھ نہ کچھ کرتے ہیں، لیکن پھر ہم کہتے ہیں نہیں میں بچ جاؤں گا، اور میں بھول گیا وہ جو مجھے موت کے بعد پیش آنے والا ہے. اور جب یہ آتا ہے تو پھر انسان اس وقت کس طرح سے ان چیزوں کو بھولتا ہے. دیکھیں جب بھگتنی پڑتی ہے نا پھر سمجھ آتی ہے. ایسے لگ رہا تھا کہ جیسے مجھے اپنی زندگی کی گارنٹی ہے اور موت مجھے کبھی بھی نہیں آئے گی. دنیا میں گناہ کرتے ہوئے یہی لگتا ہے. جب مجھ پر موت کی سختیاں طاری ہوں گی تو مجھے کون بچائے گا؟ کوئی ہے اس وقت جو میرے بدلے میں اللہ کے پاس چلا جائے سزا لینے کے لیے اور میں بچ جاؤں؟ میں پوچھا جاؤں گا اس کے بارے میں کہ میں نے کیا تیار کیا تھا اپنی اس زندگی میں. ہمیں سے ہر ایک پوچھا جائے گا نا. میں کیسے جواب دوں گا کہ میں نے اپنے دین کو کیسے نگلیکٹ کیا؟ وہ مجھ پر، کیا میں نے نہیں سنی تھی اللہ کی پکار جو قرآن میں آتی تھی، یعنی اللہ کے کلام کو نہیں سنا تھا؟ کیا میں نے سورہ قاف اور سورت یاسین کی پکار نہیں سنی تھی؟ اس وقت ہم سورہ یاسین ہی پڑھ رہے ہیں نا، جب قاف پڑھیں گے تب ہی دیکھے گا. کیا میں نے دوبارہ اٹھنے یعنی یوم حشر کے بارے میں نہیں سنا تھا کہ جس دن دوبارہ انسان کو جمع کیا جائے گا اور جس دن اس کے عملوں کے بدلے دیے جائیں گے؟ کیا میں نے موت کے فرشتے کی پکار کو نہیں سنا جو مجھے ہر وقت پکارتا تھا؟ تو اللہ میں تیرا گناہ گار بندہ ہوں. اس کی ساؤنڈ اتنی پیاری لگتی ہے نا اگر آپ سنیں کہ ابدن تائب. جب ایک انسان حقیقت میں یہ سنیے گا، یہ آپ جملے سنیں نا تو اس کے اندر اتنی ندامت اور حسرت ہے. میں ایسی جب یہ سنتی ہوں نا تو میں اس وقت اپنے آپ کو سوچتی ہوں کہ میرے دل کی یہی کیفیت ہونی چاہیے. آپ دیکھیں ابدن تائب ہے نا، ہم نے بھی ابدن تائب بننا ہے انشاءاللہ. جس ہم توبہ کر لیتے ہیں اللہ تعالیٰ ہمیں معاف کر دیتا ہے. توبہ کر لیں گے تو اللہ تعالیٰ ہمیں کبھی رسوا نہیں کرے گا، یاد رکھیے. توبہ نہیں کریں گے تو کوئی ہمیں پناہ نہیں دے گا اللہ کے سوا جو معاف کرنے والا ہے، اور وہی ہے جو حق کی طرف گائیڈ کرتا ہے. اے اللہ میں توبہ کرتا ہوں تیری طرف، تو میرے اوپر اپنی رحمت کر اور میرے اعمال نامے کو پلڑوں کو بھاری کر دے گڈ ڈیڈس کے ساتھ، اور میرے اعمال جو ہیں ان کو ہلکا کر دے. یعنی میں تجھ سے امید رکھتا ہوں اچھی کہ تو میرے گناہوں کے پلڑے ہلکے کر دے گا اور نیکیوں کے پلڑے بھاری کرے گا. تو جب تک دل سے نہ اٹھے، دل میں نہیں جاتی. ہم کیا میں کھڑے ہونے سے پہلے ریہرسل تو کر سکتے ہیں، دو نفل پڑھ لیں کسی وقت میں اس سوچ کے ساتھ، خود کو فیل کرائیں کہ میں اپنے رب کے سامنے کھڑی ہوں. اور جتنا اللہ کے سامنے کھڑے ہونے کی پریکٹس کی ہوگی اس دن گھبراہٹ کم ہوگی. کبھی آپ نے دیکھا ہوگا کہ بچے اسکولوں میں ڈراموں میں حصہ لیتے ہیں تو عموماً کیا ہوتا ہے، اچانک کھڑا ہونا پڑے تو نہیں کر پاتے، لیکن جب ان کو موقع مل جاتا ہے تو پھر اس کے بعد حقیقت میں وہ خوشی پاتے ہیں اسی چیز کی.